بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراج ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتا، آج ہم اپنے کارکرم کا آرمبھ سورہ بقرہ کی آیت کرمانک 207 سے 210 تک کی تلاوت اور انواد سے کر رہے ہیں۔ تلاوت کا شرح پراپت کر رہے ہیں پرخیات قاری پور زرگری۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ ومن الناس من یشری نفسا ابتغاء مرضات اللہ واللہ رؤوف بالعباد۔ یا ایھا الذین آمنوا ادخلوا فی السلم کافة ولا تتبعوا خطوات الشيطان إنه لكم عدو مبين۔ فَإِن زَلَلْتُم مِّن بَعْدِ مَا جَاءَتْكُمُ الْبَيِّنَاتُ فَاعْلَمُوا أَنَّ اللَّهَ عَزِيزٌ حَكِيمٌ۔ هل ينظرون إلا أن يأتيهم الله في ظلل من الغمام والملائكة وقضي الأمر وَإِلَى اللَّهِ تُرْجَعُ الْأُمُورُ۔ صَدَقَ اللَّهُ الْعَلِيُّ الْعَظِيمُ۔
اللہ کے نام سے جو اتیانت کرپاشیل اور دیاوان ہے، اور ایمان والوں میں سے کوئی ایسا بھی ہے جو ایشور کی پرسنتا پراپت کرنے کے لیے اپنی جان بھی دے دیتا ہے، اور ایشور اپنے بندوں کے پرتی اتیانت دیاوان ہے۔ ہے ایمان والو، تم سب کے سب شانتی میں پرویش کرو اور ایشور کے پرتی سمرپت رہو، اور شیطان کے پد چنوں کا انوسرن نہ کرو کہ وہ تمہارا کھلا ہوا شترو ہے۔ फिर यदि तुम इन सब स्पष्ट निशानियों और चमत्कारों के आने के बाद भी फिसल कर पद भ्रष्ट हो गए तो जान लो कि ईश्वर प्रभुत्वशाली और तत्वदर्शी है। क्या ये पद भ्रष्ट इतने सारे स्पष्ट तर्कों के बावजूद इस बात की प्रतीक्षा कर रहे हैं कि ईश्वर और फरिश्ते बादलों की छाया में प्रकट होकर इनके सामने आएं और इनके समक्ष नए तर्क रखें ताकि ये ईमान लाएं, जबकि लोगों के मार्गदर्शन के बारे में ईश्वरीय आदेश पूरा हो चुका है और सभी मामले ईश्वर ही की ओर लौटाए जाएंगे।
दोस्तों, आप सुन रहे हैं रेडियो तेहरान की हिंदी सेवा। हमारे प्रसारण को आप शॉर्टवेव में 25 मीटर बैंड बराबर 11,860 किलोहर्ट्ज़ पर सुन रहे हैं। दोस्तों, हमारा ईमेल आईडी है hindi@ws.irib.ir और हमारी वेबसाइट का पता है parstoday.ir/hi। आज बुधवार है, फरवरी माह की 9 और पवित्र रमजान की 7 और मार्च की 29 तारीख। हमारे आज के कार्यक्रमों की रूपरेखा कुछ इस प्रकार है। सबसे पहले आप विश्व समाचार सुनेंगे, उसके उपरांत राजनीतिक चर्चा का दैनिक कार्यक्रम प्रसारित किया जाएगा। राजनीतिक चर्चा के उपरांत आप पवित्र रमजान पर विशेष कार्यक्रम सुनेंगे और सभा का अंतिम कार्यक्रम होगा आज कल। तो दोस्तों, ये तो थी हमारे आज के कार्यक्रमों की रूपरेखा और अभी आप कुछ क्षणों में रेडियो तेहरान से विश्व समाचार सुनेंगे। बिस्मिल्लाहिर्रहमानिर्रहीम, सबसे पहले आज के मुख्य समाचारों का सारांश। बिस्मिल्लाहिर्रहमानिर्रहीम, सबसे पहले आज के मुख्य समाचारों का सारांश। राष्ट्रपति का कहना है कि शोधकर्ताओं को वैज्ञानिक प्रगति के लिए प्रयास करने चाहिए। ईरान और रूस अपने समझौते को अंतिम रूप देने के लिए तैयार हैं। जिहाद इस्लामी ने फिलिस्तीनियों को हथियारों से लैस करने की मांग की है। कर्नाटक में चुनावों की तारीख का ऐलान कर दिया गया है। विस्तार से अख्तर अब्बास से समाचार सुनिए। इस्लामी गणतंत्र ईरान के राष्ट्रपति सईद इब्राहिम रईसी ने शोधकर्ताओं से वैज्ञानिक प्रगति के लिए प्रयास करने के साथ देश की समस्याओं को समझकर समस्याओं के समाधान के लिए परिचालनात्मक समाधान उपलब्ध कराने को कहा है। उन्होंने एक इफ्तार पार्टी में विश्वविद्यालय के प्रोफेसरों और दुनिया के 1% वैज्ञानिकों के बीच दुनिया में ईरान की वैज्ञानिक स्थिति का जिक्र करते हुए कहा कि वैज्ञानिक समाज विशेष रूप से देश को वैज्ञानिक विकास को गति देने की गारंटी देते हैं। उन्होंने देश की समस्याओं और मुश्किलों को हल करने के लिए समाधान प्रदान करने को अनुप्रयुक्त विज्ञान की विशेषताओं में से एक करार दिया और वैज्ञानिकों और शोधकर्ताओं से वैज्ञानिक प्रगति के लिए प्रयास करने के अलावा देश की समस्याओं को समझकर समस्याओं को हल करने के लिए तथा ज्ञान की चोटियां सर करने के लिए परिचालन समाधान प्रदान करने को कहा है। ईरान के विदेश मंत्री हुसैन अमीर अब्दुल्लाहियान ने मंगलवार को रूस की अपनी यात्रा के दौरान मॉस्को में पत्रकारों से बात करते हुए कहा कि परमाणु वार्ता का दरवाजा अभी खुला हुआ है और मॉस्को में अपने रूसी समकक्ष के साथ वो इस मुद्दे पर चर्चा करने वाले हैं। उन्होंने कहा कि रूस की उनकी यात्रा के दौरान जिन महत्वपूर्ण मुद्दों पर रूसी अधिकारियों के साथ उनकी चर्चा होने वाली है उसमें से एक परमाणु वार्ता भी है। इस्लामी गणतंत्र ईरान के विदेश मंत्री ने अपने रूसी समकक्ष के साथ मुलाकात में कहा कि मुझे वास्तव में उम्मीद है कि अगले महीने के भीतर दोनों देशों के विदेश मंत्रालय के कानूनी विभाग इस समझौते के मसौदे को अंतिम रूप देंगे। रूस के विदेश मंत्री सर्गेई लावरोव से मुलाकात में विदेश मंत्री हुसैन अमीर अब्दुल्लाहियान ने कहा कि मैं बहुत खुश हूं कि ईरान और रूस के देशों के बीच व्यापक राजनीतिक साझेदारी के समझौते के मसौदे की समीक्षा की गई और इसे अंतिम रूप दिया गया। उन्होंने कहा कि वास्तव में मुझे उम्मीद है कि अगले महीने के भीतर दोनों देशों के विदेश मंत्रालयों के कानूनी विभाग इस संधि के मसौदे को अंतिम रूप देंगे। विदेश मंत्री हुसैन अमीर अब्दुल्लाया ने कहा कि यह ध्यान दिया जाना चाहिए कि हम इस अनुबंध पर हस्ताक्षर करने से पहले के अंतिम चरण में हैं। ईरान के विदेश मंत्रालय के प्रवक्ता ने कहा है कि अमरीका पूरी दुनिया में सिर्फ इसराइल की सुरक्षा के लिए खुद को प्रतिबद्ध मानता है। अवैध अधिकृत इलाकों में जारी विशाल विरोध प्रदर्शनों के दौरान अमरीका की राष्ट्रीय सुरक्षा परिषद के प्रवक्ता एड्रिन वॉटसन ने हाल ही में कहा था कि हम इसराइल के घटनाक्रमों को लेकर गंभीर रूप से चिंतित हैं। ईरान के विदेश मंत्रालय के प्रवक्ता आसिर करानी ने संदर्भ में मंगलवार को एक ट्वीट में कहा, इसराइल के गॉडफादर उसके गहराते संकट से चिंतित हैं और उनका कहना है कि इसराइली नेताओं को जल्द से जल्द आपस में समझौता कर लेना चाहिए क्योंकि इसराइल और उसके नागरिकों के लिए इस चरण को पार करने का सबसे अच्छा तरीका है। कतर ने सीरिया संकट का समाधान तलाश करने के अरब देशों के प्रयासों का समर्थन किया है। कतर के विदेश मंत्रालय के प्रवक्ता ने सीरिया संकट का समाधान खोजने के अरब देशों के प्रयासों के लिए अपने देश के समर्थन की घोषणा करते हुए जोर दिया कि दोहा इस मुद्दे को अपनी प्राथमिकताओं में मानता है। कई अरब देशों ने वर्षों के ठंडे संबंधों और तनाव के बाद संबंधों को बहाल करने के लिए हाल ही में दमिश्क सरकार के साथ संपर्क शुरू किए हैं। रशिया टुडे समाचार वेबसाइट की बुधवार की रिपोर्ट के अनुसार दोहा और दमिश्क के बीच संबंधों की बहाली के बारे में मीडिया के साथ एक साप्ताहिक बैठक के दौरान कतरी विदेश मंत्रालय के प्रवक्ता माजिद बिन मोहम्मद अल अंसारी ने कहा कि हमारी स्थिति स्पष्ट है और निर्णायक है और घटनाक्रमों पर जो हो रहे हैं उससे प्रभावित नहीं होगा। उनका कहना था कि जब तक सीरिया के अंदर इस तरह से अवास्तविक परिवर्तन नहीं होते हैं कि लोग संतुष्ट हों या अरब सहमति के आधार पर सीरिया के अंदर सकारात्मक बदलाव हो। कतर के विदेश मंत्रालय के प्रवक्ता अल अंसारी ने कहा कि कतर सरकार इस मुद्दे को अरब प्राथमिकताओं में से एक के रूप में देखती है। सीरिया के राष्ट्रपति बशार असद ने देश के मंत्रिमंडल के ढांचे में सुधार का फरमान जारी कर 5 नए मंत्रियों की नियुक्ति की है। सीरिया की सरकारी समाचार एजेंसी साना की बुधवार की रिपोर्ट के अनुसार सीरिया के राष्ट्रपति बशार असद ने 2023 का आदेश नंबर 91 जारी करके देश के मंत्रिमंडल के लिए 5 नए मंत्री नियुक्त किए। सीरिया के राष्ट्रपति के आदेश के अनुसार पेट्रोलियम और खनिज संसाधन मंत्री के रूप में फिराज हसन कदौर, घरेलू व्यापार और उपभोक्ता संरक्षण मंत्री के रूप में मोहसिन अब्दुल करीम अली, उद्योग मंत्री के रूप में अब्दुल कादिर जोखदार, सामाजिक मामलों और श्रम मंत्री के रूप में लुई इमादुद्दीन अल मुंजद को नियुक्त किया गया है जबकि अहमद बुस्तेजी को सरकार के सलाहकार मंत्री के रूप में नियुक्त किया गया है। सऊदी अरब के सरकारी मीडिया के अनुसार मक्का जा रही एक बस के असीर सूबे में दुर्घटनाग्रस्त हो जाने से कम 20 लोगों की मौत हो गई और 30 अन्य घायल हो गए। घायलों की गंभीर स्थिति के मद्देनजर हताहतों की संख्या में वृद्धि की आशंका है। सूत्रों का कहना है कि दुर्घटनाग्रस्त बस में उमरा जाने वाले तीर्थयात्री थे। बस पर सवार यात्रियों में सऊदी अरब के अलावा कई अन्य देशों के नागरिक भी सवार थे। फिलिस्तीन के प्रतिरोधकर्ता गुट जिहादी इस्लामी ने चरमपंथी ज़ायनी मंत्री की योजना के मुकाबले में सभी फिलिस्तीनियों को सशस्त्र करने की योजना प्रस्तुत की है। राय अलियों की एक रिपोर्ट के अनुसार जिहादी इस्लामी आंदोलन ने इसराइल के आंतरिक सुरक्षा के मामलों के मंत्री इतमार बिन गुएर की अवैध अधिकृत फिलिस्तीन में बसने वालों को हथियार देने की योजना के मुकाबले में सभी फिलिस्तीनियों को हथियार देने की योजना पेश की है। रिपोर्ट के अनुसार जिहादी इस्लामी ने कहा है कि ज़ायोनी शासन ने वेस्ट बैंक में बसने वालों को हथियार देना शुरू कर दिया जिसके अनुसार सभी बस्तियों के निवासियों को व्यक्तिगत सुरक्षा और बड़ी मात्रा में गोलियों और स्वचालित हथियारों से लैस किया जा रहा है और उन्हें प्रशिक्षण देने का कार्य भी आरंभ कर दिया गया है। ये समाचार रेडियो तेहरान से प्रसारित किए जा रहे हैं। इसराइल के कुख्यात कट्टरपंथी मंत्री ने अपनी एक सेना के गठन का ऐलान किया है जिसकी विपक्षियों और फिलिस्तीनियों ने कड़ी निंदा की है और कहा है कि चरमपंथी मिलिशिया के गठन का मतलब अवैध अधिकृत इलाकों में अत्याचार और हिंसा में वृद्धि होना है। सोमवार को इसराइली मीडिया में प्रकाशित रिपोर्टों के अनुसार इतमार बिन गुएर ने धमकी दी है कि अगर ज़ायोनी प्रधानमंत्री बेंजामिन नेतन्याहू इस पर सहमत नहीं होते तो वो उनकी सरकार से अपना समर्थन वापस ले लेंगे। ऐसा माना जा रहा है कि इस मिलिशिया में अवैध अधिकृत इलाकों में स्थित अवैध बस्तियों के कट्टर ज़ायूनियों की भर्ती की जाएगी, जो इसराइली पुलिस कमिश्नर के बजाय सीधे बेन गुरियन से दिशा निर्देश लेंगे और उन्हीं को रिपोर्ट पेश करेंगे। भारत के राज्य कर्नाटक में आगामी विधानसभा चुनाव की तारीखों का ऐलान कर दिया गया है। चुनाव आयुक्त राजीव कुमार ने बुधवार को चुनाव कार्यक्रम की घोषणा करते हुए बताया कि राज्य की सभी 224 विधानसभा सीटों के लिए एक ही चरण में 10 मई को मतदान होगा। इसके बाद 13 मई को वोटों की गिनती के साथ चुनाव नतीजे साफ हो जाएंगे। मुख्य चुनाव आयुक्त ने साथ ही बताया कि विधानसभा चुनाव के लिए अधिसूचना 13 अप्रैल को जारी की जाएगी। नामांकन दाखिल करने की आखिरी तारीख 20 अप्रैल है, जिसके बाद 24 अप्रैल तक नामांकन वापस लिए जा सकते हैं। चुनाव आयोग के इस ऐलान के साथ ही कर्नाटक में चुनाव आचार संहिता लागू हो गई है। न्यायपालिका और न्यायाधीशों की नियुक्ति के लिए कॉलेजियम प्रणाली पर उपराष्ट्रपति जगदीप धनखड़ और केंद्रीय कानून मंत्री किरेन रिजिजू द्वारा लगातार की जा रही बयानबाजी को लेकर उनके खिलाफ कार्रवाई की मांग करने वाली याचिका को बॉम्बे हाईकोर्ट द्वारा खारिज किए जाने के बाद मुंबई के वकीलों के एक संगठन ने सुप्रीम कोर्ट का दरवाजा खटखटाया है। 2019 के जामिया हिंसा मामले में शर्जिल इमाम, सफूर अजरगर, आसिफ इकबाल तन्हा और 8 अन्य को आरोप मुक्त करने वाले ट्रायल कोर्ट के फैसले को पलटते हुए दिल्ली हाईकोर्ट ने मंगलवार को उन पर दंगा करने और गैर कानूनी रूप से एकत्र होने का आरोप लगाया है। राइट टू हेल्थ बिल के खिलाफ राजस्थान में डॉक्टर्स का चल रहा आंदोलन मरीजों के लिए मुसीबत बन गया है। आरटीएच पर आमने सामने हुई अशोक गहलोत सरकार और डॉक्टर्स की जंग देश भर में मरीजों के लिए मुसीबत बन गई है। और इसी के साथ रेडियो तेहरान से अंतर्राष्ट्रीय समाचार समाप्त हुए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
श्रोतो, राजनीतिक चर्चा के दैनिक कार्यक्रम में मोहम्मद मेहदी का सलाम स्वीकार कीजिए। एमनेस्टी इंटरनेशनल ने पश्चिम विरोधी देशों में मानवाधिकारों के हनन के मुद्दे से निपटने और इस संबंध में ईरानी शासन सहित कुछ घटकों के प्रति नरमी बरतने के पश्चिम के दोहरे मापदंडों की कड़ी आलोचना की है। इस मानवाधिकार संगठन ने घोषणा की है कि सऊदी अरब, मिस्र और ईरानी शासन जैसे अपने घटकों में मानवाधिकारों के उल्लंघन से लड़ने के लिए पश्चिम के पास बहुत कम गतिविधियां हैं। पिछले कुछ महीनों से इसराइल में बहुत बड़े पैमाने पर विरोध प्रदर्शन हुए हैं। वास्तव में नेतन्याहू ने कुछ कट्टर दक्षिणपंथी गुटों के साथ मिलकर सरकार का गठन किया है, जो सुप्रीम कोर्ट की शक्ति को सीमित करने पर बल दे रही हैं। भारत के कर्नाटक राज्य में 2023 के विधानसभा के चुनाव की घोषणा कर दी गई है। एमनेस्टी इंटरनेशनल ने पश्चिम विरोधी देशों में मानवाधिकारों के हनन के मुद्दे से निपटने और इस संबंध में ईरानी शासन सहित कुछ घटकों के प्रति नरमी बरतने के पश्चिम के दोहरे मापदंडों की कड़ी आलोचना की है। इस मानवाधिकार संगठन ने घोषणा की है कि सऊदी अरब, मिस्र और ईरानी शासन जैसे अपने घटकों में मानवाधिकारों के उल्लंघन से लड़ने के लिए पश्चिम के पास बहुत कम गतिविधियां हैं। समीक्षा पेश करें, साथ ही اختر عباس۔
ایمنسٹی انٹرنیشنل نے پشچم ورودی دیشوں میں مانوادھیکاروں کے الگھن کے مدے سے نپٹنے اور اس سمبندھ میں ذہنی شاسن سہت کچھ گھٹکوں کے پرتی نرمی برتنے کے پشچم کے دوہرے مانکوں کی کڑی آلوچنا کی ہے۔ اس مانوادھیکار سنگٹھن نے گھوشنا کی ہے کہ سعودی عرب، مصر اور ذہنی شاسن جیسے اپنے گھٹکوں میں مانوادھیکاروں کے الگھن سے لڑنے کے لیے پشچم کے پاس بہت کم کاروائیاں ہیں۔ ایمنسٹی انٹرنیشنل نے روس کے خلاف پشچم کی ہٹ و ضد اور یوکرین کے خلاف روس کے یدھ کے پریناموں کے کارن مانوادھیکاروں کے الگھن کے بارے میں اپنے دوستوں کے نرم رویے کی اور اشارہ کرتے ہوئے ان دوہرے مانکوں کی نندہ کی ہے۔ اس مانوادھیکار سنگٹھن نے اپنی وارشک رپورٹ میں کہا ہے کہ یوکرین پر روس کے حملے کے لیے پشچم کی دھڑ پرتکریا ذہنی شاسن سعودی عرب اور مصر سمیت کچھ پشچمی گھٹکوں دوارا مانوادھیکاروں کے گمبھیر الگھنوں کے بارے میں سارتھک کاروائی کی درباگیہ پورن کمی کا سامنا ہے۔ مانوادھیکاروں کے کھیتر میں پشچم کے دوہرے ماپدنڈوں کا مدعا کئی بار پشچمی طاقتوں کے خلاف ہو رہے دیشوں اور پشچم کے پرتیدوندیوں جیسے ایران، چین اور روس دوارا اٹھایا جاتا رہا ہے، جبکہ مانوادھیکاروں کے مدعے کو ویشوک استر پر اور انتراشٹریہ سمودائے میں سویکار کیا جاتا ہے، لیکن امریکہ کے نیترتو میں پشچم کے درشٹیکونوں اور کریا کلاپوں پر ایک نظر ڈالنے سے پتا چلتا ہے کہ پشچمی دیشوں کی اس مولک اودھارنا کی اپنی وششٹ اور سیمت پریبھاشا ہے اور یہ شبد ان کے اپنے سوئم کے میٹر اور ماندنڈ کے ساتھ ان دیشوں وشیش کر پشچمی طاقت کے ورودھ دیشوں میں مانوادھیکاروں کی استھتی کی جانچ کرتا ہے اور سمیکشا کرتا ہے۔ جبکہ دنیا کے الگ الگ حصوں میں اور الگ الگ دیشوں میں اور وشو کے الگ الگ دھرموں میں بھی مانوادھیکاروں کے مدعے کے الگ الگ اور انیک آیام ہیں، لیکن پشچم کے مانوادھیکاروں کی اپنی پریبھاشا کے آدھار پر ان دیشوں کا اپنے یہاں نیائے کرنا غلط ہے۔ مانو ادھیکاروں کا مدعا پشچمی دیشوں کے ہاتھوں میں ایک ہتھ کنڈا ہے اور یہ دیش اس مدعے کو روس، چین اور ایران جیسے پشچمی ایکادھیکار کا ورودھ کرنے والوں دیشوں کے خلاف منوویگیانک یدھ کے روپ میں ایک اپکرن کے طور پر استعمال کرتے ہیں۔ اس کا ایک اسپشٹ ادھارن روس پر مانو ادھیکاروں کے الگھن اور یوکرین یدھ میں یدھ اپرادھ کرنے کا آروپ لگانا ہے۔ یہاں تک کہ انتراشٹریہ اپرادھک نیالے دوارا روسی راشٹرپتی ولادیمیر پوتین کے لیے گرفتاری وارنٹ تک جاری کرنا ہے، جبکہ اسی عدالت نے افغانستان میں امریکی اپرادھوں کے ورودھ کاروائی کرنے سے ہی انکار کر دیا اور ابھی تک کسی بھی پشچم نیتا وشیش روپ سے امریکہ کے پورو راشٹرپتی جارج ڈبلیو بش کے خلاف کوئی گرفتاری وارنٹ جاری نہیں کیا، جنہوں نے سنیکت راشٹر سنگھ کی سرکشا پریشد کی انومتی کے بنا برٹش پردھان منتری ٹونی بلیئر کے ساتھ مل کر 2003 میں عراق پر حملہ کیا تھا۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش۔ कार्यक्रम राजनीतिक चर्चा।
اسرائیلی پردھان منتری بنیامین نتنیاہو نے اپنی سرکار کے پرستاوت نیائک سدھاروں کے استھگن کا اعلان کر دیا ہے، لیکن اس کے باوجود میڈیا میں اسرائیل میں ہیبرو اسپرنگ کی چرچا زوروں پر ہے۔ پچھلے کچھ مہینوں سے اسرائیل میں بہت بڑے پیمانے پر ورودھ پردرشن ہوئے ہیں۔ کچھ میڈیا رپورٹوں کے مطابق یہ پردرشن ابھوتپورو ہیں، جن میں 7 لاکھ تک پردرشنکاری شامل ہوئے ہیں۔ اوستا میں نتنیاہو نے کچھ کٹر دکشن پنتھی گٹوں کے ساتھ مل کر سرکار کا گٹھن کیا ہے، جو سپریم کورٹ کی شکتی کو سیمت کرنے پر بل دے رہی ہیں۔ سمیکیا پیش کریں ساتھ ہی مسام عباس۔
इसराइली प्रधानमंत्री बेंजामिन नेतन्याहू ने अपनी सरकार के प्रस्तावित न्यायिक सुधारों के स्थगन का ऐलान कर दिया है, लेकिन इसके बावजूद मीडिया में इसराइल में हेब्रू स्प्रिंग की चर्चा जोरों पर है। पिछले कुछ महीनों से इसराइल में बहुत बड़े पैमाने पर विरोध प्रदर्शन हुए हैं। कुछ मीडिया रिपोर्टों के मुताबिक ये प्रदर्शन अभूतपूर्व हैं, जिनमें 7 लाख तक प्रदर्शनकारी शामिल हुए हैं। वास्तव में नेतन्याहू ने कुछ कट्टर दक्षिणपंथी गुटों के साथ मिलकर सरकार का गठन किया है, जो सुप्रीम कोर्ट की शक्ति को सीमित करने पर बल दे रहे हैं। दूसरी ओर इसराइल में विपक्षी दलों का मानना है कि अगर नेतन्याहू सरकार न्यायिक सुधार बिल पारित करती है तो लोकतंत्र खतरे में पड़ जाएगा और सरकार या संसद जब चाहेगी सुप्रीम कोर्ट के फैसले को पलट देगी। इसराइल में जारी इन घटनाक्रमों को अरब मीडिया में हेब्रू स्प्रिंग के नाम से याद किया जा रहा है। अरब मीडिया के इस विश्लेषण ने ज़ायोनियों को क्रोधित कर दिया है। इसराइली अखबार हारेट्स ने इसराइल में जारी राजनीतिक गतिरोध को हेब्रू स्प्रिंग का नाम दिए जाने की आलोचना की है। इसराइली अखबार ने खासतौर पर मिस्री मीडिया की आलोचना की है, जिसने हेब्रू स्प्रिंग को ज़ायोनी शासन के लिए सबसे बड़ा झटका करार दिया है। हारेट्स ने इसराइल में घटने वाले घटनाक्रमों को इसराइल का अंत करार देने की भी आलोचना की है। नेतन्याहू ने विवादित न्यायिक सुधारों के स्थगन का तो ऐलान कर दिया है, लेकिन इसके बावजूद ज़ायोनी सरकार के 2 फैसलों ने इसराइल में विरोधियों को आग बगुला कर दिया है। पहला यह कि नेतन्याहू ने प्रस्तावित न्यायिक सुधारों की आलोचना करने वाले अपने रक्षा मंत्री को कैबिनेट से बाहर का रास्ता दिखा दिया। नेतन्याहू के इस फैसले ने आग में घी डालने का काम किया और रविवार और सोमवार को लाखों लोग सड़कों पर निकल आए और उन्होंने सरकार का विरोध किया। इसके अलावा ज़ायोनी शासन के इस फैसले का सेना में भी विरोध हुआ और सैन्य अधिकारियों ने ज़ायोनी रक्षा मंत्री के समर्थन में आवाज उठाई। इसराइल के एक पूर्व सैन्य अधिकारी एहमी आयलून का कहना है कि नेतन्याहू ने सेना को भंग करने और इसराइल की सुरक्षा को खतरे में डालने वाला दूसरा कदम उठा लिया है। नेतन्याहू का दूसरा कदम अपने समर्थकों को काउंटर प्रदर्शन करने के लिए उकसाना है। इसके बाद इसराइल में सरकार विरोधियों और समर्थकों के बीच टकराव की संभावना बढ़ गई है। यह टकराव गृह युद्ध का रूप भी ले सकता है। यही वजह है कि पूर्व प्रधानमंत्री नफ्ताली बेनेट ने सोमवार को इस संदर्भ में गहरी चिंता जाहिर करते हुए कहा कि इसराइल अपने इतिहास के सबसे संवेदनशील दौर से गुजर रहा है।
भारत के कर्नाटक राज्य में 2023 के विधानसभा के चुनाव की घोषणा कर दी गई है। ये चुनाव 10 मई को एक ही चरण में कराए जाएंगे और 13 मई को उसके परिणामों की घोषणा कर दी जाएगी। पूरी जानकारी के साथ दिल्ली से शमशाद काजमी।
कर्नाटक विधानसभा चुनाव 2023 के लिए मतदान की आज घोषणा कर दी गई। केंद्रीय निर्वाचन आयोग ने घोषणा की कि कर्नाटक की 224 सदस्यीय विधानसभा के लिए 10 मई को एक ही चरण में मतदान होगा और 13 मई को चुनावों के परिणाम घोषित कर दिए जाएंगे। मुख्य चुनाव आयुक्त राजीव कुमार ने कहा,
द पोलिंग विल टेक प्लेस ऑन 10th ऑफ 5 इन सिंगल फेज एंड डे ऑफ काउंटिंग वुड बी 13th ऑफ मई।
निर्वाचन आयोग ने इसी प्रकार कुछ राज्यों की रिक्त सीटों पर उपचुनाव की घोषणा भी कर दी है। चुनाव आयोग के अनुसार पंजाब की जालंधर लोकसभा सीट और उत्तर प्रदेश की 2 और उड़ीसा और मेघालय की 1-1 विधानसभा सीटों पर 10 मई को चुनाव होंगे और 13 मई को परिणामों की घोषणा की जाएगी। कर्नाटक में 2018 विधानसभा चुनाव में त्रिशंकु विधानसभा सामने आई थी। यद्यपि भाजपा को 104 सीटें मिली थी, लेकिन वे सरकार नहीं बना सकी थी और जनता दल एस और कांग्रेस की गठबंधन की सरकार सत्ता में आई थी, जिसके सत्ताहीन होने के बाद कई बागी विधायकों के समर्थन से 2019 में भाजपा सत्ता में आई थी। कांग्रेस के 10 और जेडीएस के 3 बागी विधायक भाजपा में शामिल हुए और उपचुनाव में विजयी घोषित हुए थे। वर्तमान विधानसभा में भाजपा के 121 विधायक हैं, कांग्रेस के पास 70 और जनता दल एस के 30 विधायक हैं। भाजपा ने अपने कार्यकाल में मुख्यमंत्री भी बदल दिए। 2021 में बीएस येदुरप्पा के मुख्यमंत्री पद से त्याग पत्र के बाद बसवराज बोम्मई मुख्यमंत्री बनाए गए थे। कर्नाटक दक्षिण भारत का एकमात्र ऐसा राज्य है जहां भाजपा की सरकार है। कर्नाटक में मुसलमानों का 4% आरक्षण समाप्त होने पर उठा विवाद अभी शांत भी नहीं हुआ था कि दलित समुदाय के आरक्षण को जो 15% से 17% कर दिया गया था, बुमई सरकार ने आंतरिक स्तर पर चार भागों में बांटने की सिफारिश की है, जो भाजपा सरकार के गले की फांस बनती जा रही है। कर्नाटक की बुमई सरकार के विरुद्ध दलितों में शामिल बंजारा समुदाय सड़क पर उतरकर प्रदर्शन कर रहा है, जिसे पिछले आरक्षण में सबसे अधिक लाभ हो रहा था। टीकाकारों का कहना है कि कर्नाटक विधानसभा चुनाव में भाजपा जहां अपनी सरकार बचाने का प्रयास करेगी, वहीं कांग्रेस मिशन साउथ के अंतर्गत भाजपा सरकार को कर्नाटक की सत्ता से हटाने का भरपूर प्रयास करेगी। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
तो श्रोताओ, शमशाद काजमी की इसी रिपोर्ट के साथ राजनीतिक चर्चा का दैनिक कार्यक्रम यहीं पर समाप्त हुआ।
दोस्तों, आप सुन रहे हैं रेडियो तेहरान की हिंदी सेवा और अभी आप सुन रहे थे कार्यक्रम राजनीतिक चर्चा। अब आपकी सेवा में प्रस्तुत है पवित्र रमजान पर विशेष कार्यक्रम।
ईश्वरीय आतिथ्य।
दोस्तों, पवित्र रमजान पर विशेष कार्यक्रम के साथ आपकी सेवा में उपस्थित हैं अख्तर रिज़वी और मरियम मेहरदादी का सलाम स्वीकार कीजिए।
दोस्तों, सबसे पहले सातवीं रमजान की दुआ और उसका अनुवाद सुनते हैं।
اللهم اعني فيه على صيامه وقيامه وجنبني فيه من نفضاته وآثامه وارزقني بتوفيقك يا هادي المضلين
هي مهربان آج کے دن روزہ رکھنے اور نماز پڑھنے میں میری سہایتا کر، گناہوں سے مجھے دور کر دے، آج کے دن مجھے ہر لمحہ یاد رکھنے میں میری مدد کر، تیری اور سے مدد کی آشا کے ساتھ ہے راستہ بھٹک جانے والوں کو صحیح راستہ دکھانے والے۔
دوستو، جیسا کہ آپ جانتے ہیں کہ رمضان کا پوتر مہینہ جاری ہے، ایشوری انوکمپاؤں اور برکتوں کی ورشا کا مہینہ جاری ہے۔ یہ وہ مہینہ ہے جس میں نرک کے دوار بند کر دیے گئے ہیں، آتما کو ہر پرکار کے گناہ سے پوتر و شدھ کرنے کا مہینہ جاری ہے۔ کتنے خوش نصیب وہ لوگ ہیں جو اس مہینے کی برکتوں سے لابھ اٹھا رہے ہیں اور اپنے عمل و نیت کو شدھ بنانے کے ساتھ ساتھ اپنی سوچوں کو بھی شدھ بنا رہے ہیں۔
انسان کے عمل اور نیت کا سمبندھ اس کی سوچ سے ہوتا ہے۔ جس انسان کی سوچ اچھی ہوگی، اس کی نیت بھی اچھی ہوگی، اور جس کی نیت اچھی ہوگی، اس کا عمل بھی اچھا ہوگا۔ اچھی سوچ رکھنے والا انسان نہ کیول برا کاریہ نہیں کرتا، بلکہ برے کاریوں کے بارے میں جلدی سوچتا بھی نہیں ہے۔
دوستو، یہاں ایک بندو کا الیکھ ضروری ہے، اور وہ یہ ہے کہ بری سوچ گناہ نہیں ہے۔ مثال کے طور پر، اگر کوئی شراب پینے، چوری کرنے یا کسی کی ہتیا کرنے کے بارے میں سوچے تو اس نے کوئی پاپ نہیں کیا ہے اور اسے اس پرلے کے لیے دنڈت نہیں کیا جائے گا، پرنتو بری سوچ کا پربھاؤ اس کے آتما پر ضرور پڑتا ہے۔ مثال کے طور پر، ایک کمرے میں آگ جلا دی جائے اور سارا کمرہ دھوئیں سے بھر جائے تو دھوئیں سے کمرہ نہیں جلتا ہے، مگر کمرے کی دیواروں کی چمک پہلے سے ضرور کم ہو جائے گی۔ یہی حال بری سوچ کا ہے۔
دوستو، رمضان کا پوتر مہینہ مہان ایشور کی اپاسنا کا مہینہ ہے۔ اپاسنا کا یہ مطلب نہیں ہے کہ کیول نماز پڑھنے اور روزہ رکھنے کا مہینہ ہے۔ رمضان کا مہینہ انسان کے شدھی کرن کا مہینہ ہے۔ ہر وہ کارے جو وید ہو اور اسے مہان ایشور کی پرسنتا پراپت کرنے کے لیے انجام دیا جائے، اسے اپاسنا کہتے ہیں۔ رمضان کا مہینہ نیک کام کرنے اور برے کاریوں سے دوری کا مہینہ ہے۔
رمضان کے مہینے میں جہاں ادھک سے ادھک مہان ایشور کی اپاسنا کرنی چاہیے، وہیں اس مہینے میں ادھک سے ادھک گناہوں وشیش کر حرام کاریوں سے دور رہنا چاہیے۔ اس مہینے کے کھڑ امولیہ ہیں۔ اس مہینے میں اگر روزے دار سو رہا ہوتا ہے تو اس کی سانسیں تسبیح پڑھنے والے ویکتی کی بھانتی ہوتی ہے، یعنی ان پر تسبیح پڑھنے کی بھانتی ثواب ملتا ہے۔ پوتر رمضان کا مہینہ ہو یا غیر رمضان کا مہینہ ہو، ہر انسان کے ایمان کی پریکشا ہوتی ہے۔
مہان ایشور پوتر قرآن کے سورہ عنکبوت کی دوسری آیت میں کہتا ہے کہ کیا لوگ یہ سوچتے ہیں کہ وہ کیول یہی کہہ دیں کہ ہم ایمان لائے ہیں تو اسی پر انہیں چھوڑ دیا جائے گا اور ان کی پریکشا نہیں لی جائے گی؟ پوتر قرآن کی اس آیت سے یہ بات پوری طرح اسپشٹ ہے کہ ایمان لانے والے ہر ویکت کی پریکشا ہوتی ہے، اور کیول یہ کہہ دینا کافی نہیں ہے کہ ہم ایمان لائے۔
جن چیزوں کے ذریعے مہان ایشور پریکشا لیتا ہے، اس میں سے ایک یہ ہے کہ انسان مستحب چیزوں کو انجام دینے میں ٹال مٹول و ولمب سے کام لے۔ کبھی کبھی ایسا ہوتا ہے کہ ہم اپنی ضرورتوں کو مہان ایشور کی بارگاہ میں پیش کرتے ہیں، اس سے دعائیں مانگتے ہیں، پرنتو ہماری بہت سی دعائیں مہینوں یا سالوں میں قبول ہوتی ہیں۔ اس کے بہت کارن ہو سکتے ہیں۔
دوستو، حضرت علی علیہ السلام فرماتے ہیں کہ اگر تمہاری دعا قبول ہونے میں دیری ہو جائے تو اس سے تم نراش نہ ہو۔ جب انسان دعا کرتا ہے اور اس کی دعا قبول ہونے میں سمے لگتا ہے تو اس سے کچھ لوگوں میں نراشا اتپن ہو جاتی ہے اور مہان ایشور کے بارے میں وبھن پرکار کی بات سوچنے اور کہنے لگتے ہیں، جبکہ انہیں اس بات کی خبر بھی نہیں ہوتی کہ شاید مہان ایشور اسی دعا سے ان کی پریکشا لے رہا ہو اور اس کے ایمان میں وردھی کرنا چاہتا ہو۔
بڑے کھیت کے ساتھ کہنا پڑتا ہے کہ کچھ لوگ ایسے بھی ہوتے ہیں جب ان کی دعا قبول ہونے میں ولمب ہوتا ہے تو وہ نراشا کا شکار ہو جاتے ہیں اور اپنے پالنہار سے شکایت کرنے کے بجائے لوگوں کے سامنے شکایت کرنے اور انہی سے مدد مانگنے لگتے ہیں، جبکہ انسان کو یہ سوچنا چاہیے کہ اگر اس کی دعا قبول نہیں ہو رہی ہے تو ہو سکتا ہے کہ مہان ایشور یہ چاہتا ہے کہ میرا بندہ میری بارگاہ میں آتا رہے، اور مہان ایشور کو یہ بات بہت پسند ہے کہ اس کا بندہ لوگوں کے بجائے اس سے مانگے اور وہ سب کچھ دے سکتا ہے۔
جو انسان مہان ایشور سے مانگتا ہے وہ اس بات کو اچھی طرح سے جانتا ہے کہ اس برہمانڈ میں جو کچھ بھی ہے اس کا واستوک مالک مہان ایشور ہی ہے۔ کتنا خوش نصیب وہ بندہ ہے جو اپنی دعا قبول نہ ہونے کے باوجود مہان ایشور پر بھروسہ رکھتا ہے اور اس بات کو مانتا ہے کہ اگر اس کی دعا قبول نہیں ہو رہی ہے تو اس میں کوئی حکمت اور اس کی بھلائی ہے۔ اس پرکار کا انسان ہر حالت میں اپنے پالنہار پر بھروسہ رکھتا ہے اور مہان ایشور پر بھروسے کو اپنے ایمان کا آدھار مانتا ہے۔ مہان ایشور پر بھروسہ بہت بڑی پونجی ہے، اور مہان ایشور نے پوتر قرآن میں کہا ہے کہ جو ایشور پر بھروسہ رکھے اس کے لیے ایشور کافی ہے۔
جو انسان دعا کرتا ہے اور اس کی دعا قبول نہیں ہوتی ہے تو وہ اپنے پالنہار کے بارے میں کسی ایسی بات کو نہیں سوچتا ہے جو ایک مومن کو شوبھا نہیں دیتی ہیں۔ وہ اس بات کو اچھی طرح جانتا ہے کہ مہانیشور کی رحمت ہر چیز اور ہر ضرورت سے بڑی ہے اور وہ کنجوس نہیں ہے، کیونکہ کنجوس وہ ہوتا ہے جسے اس بات کا بھے ہو رہتا ہے کہ اگر کسی کو دے دیں گے تو کم ہو جائے گا، پر جو ہر چیز کا سروت ہے، ہر شکتی کا سروت ہے، اس کے بارے میں اس پرکار کی کلپنا بھی نہیں کی جا سکتی کہ وہ کنجوس ہے، وہ دانی نہیں بلکہ مہادانی ہے۔
جو انسان دعا کرتا ہے اور اس کی دعا قبول نہیں ہوتی تو وہ دعا کرنا نہیں چھوڑتا، وہ اس بات کو مانتا اور جانتا ہے کہ اس میں کوئی راز ہے۔ جو انسان اپنے پالنہار سے دعا کرتا ہے اور اس کی دعا قبول نہیں ہوتی تو وہ سمجھتا ہے کہ مہان ایشور ہمارے ساتھ کوئی بھلائی و نیکی کر رہا ہے جس کی خبر ہمیں بھی نہیں ہے۔ جو انسان مہان ایشور سے دعا کرتا ہے ایک پرکار سے وہ اپنے پالنہار سے جڑا رہتا ہے، اور جو انسان مہان ایشور سے جڑا رہتا ہے وہ پاپوں کی اور نہیں جاتا، اور خود پاپوں کی اور نہ جانا بہت بڑی نیکی ہے۔ جس انسان کے دل میں جتنا ادھک مہان ایشور کی یاد ہوگی، مرنے پرلے کے دن کے حساب کتاب اور نرکوا سور کی یاد ہوگی، اتنا ہی وہ گناہوں سے دور رہے گا۔
حضرت علی علیہ السلام اپنے بڑے بیٹے امام حسن علیہ السلام کو سمبودھت کرتے ہوئے فرماتے ہیں، ایشور کا دان تمہاری نیت پر نربھر ہے، کبھی ایسا بھی ہو سکتا ہے کہ تمہاری ضرورت پورا ہونے میں دیری ہو جائے، تو ایشور اس مارگ سے بڑی نیکی تمہیں دینا چاہتا ہے۔ کبھی ایسا بھی ہوتا ہے کہ تم کسی چیز کی دعا مانگتے ہو اور وہ چیز تمہاری بھلائی میں ہے اور دیر سویر اس سے اچھی چیز تمہیں دی جائے۔ ایسا بہت ہوتا ہے کہ بندہ اپنے پالنہار سے ایسی چیز کی دعا مانگتا ہے کہ اگر وہ چیز اسے دے دی جائے تو وہ بندے کے دھرم کی تباہی کا کارن بنتی ہے۔ تو بندے کو اس بات کو جاننا چاہیے کہ اگر رچیتا اور سرو سمرتھ کسی چیز کو نہیں دے رہا ہے تو نشچت روپ سے اس میں کوئی حکمت ہے، اور جو چیز مہان ایشور ہمارے لیے چاہتا ہے وہ اسے بہت بہتر ہے جو ہم اپنے لیے چاہ رہے ہیں۔ مہان ایشور پوتر قرآن کے سورہ بقرہ کی 216 آیت میں کہتا ہے، جس چیز کو تم پسند نہیں کرتے ہو کبھی اسی میں تمہاری بھلائی ہے، اور کبھی اس چیز کو پسند کرتے ہو جس میں تمہارے لیے برائی ہے، یعنی تمہارے لیے ہانیکارک ہے، اور ایشور ہر چیز کو جانتا ہے اور تم نہیں جانتے ہو۔
دوستوں، حضرت امام زین العابدین علیہ السلام فرماتے ہیں کہ مومن کی دعا پرلوک کے لیے جمع کر دی جاتی ہے یا دنیا میں ہی قبول کر لی جاتی ہے، یا وہ بلا و مصیبت اس سے دور کر دی جاتی ہے جو بندے کے بھاگ میں لکھی ہوتی ہے۔ اس حدیث سے یہ بات بالکل اسپشٹ ہے کہ اگر کوئی دعا قبول نہیں ہو رہی ہے تو اس کا یہ مطلب نہیں ہے کہ دعا کرنا ویرتھ ہے، بلکہ یہ ہو سکتا ہے کہ اس دعا سے کوئی آنے والی مصیبت ٹلی ہو۔ اسی لیے حدیثوں میں ہے کہ دعا بلاؤں کو ٹالتی ہے، دعا مومن کا ہتھیار ہے۔
دعا مومن کا کتنا مضبوط ہتھیار ہے اس کے بارے میں بہت کم ہی لوگ سوچتے ہیں۔ دنیا کا کوئی بھی ہتھیار ہو اس کی مارک شمتا سیمت ہے، پرنتو دعا وہ ہتھیار ہے جس کی مارک شمتا سیمت نہیں بلکہ اسیمت ہے۔ دعا رات دن سمندر اور آسمان سب میں برابر سے کام کرتی ہے۔ دنیا کا کوئی بھی ہتھیار دعا کی مارک شمتا کو نہیں روک سکتا۔ جتنے بھی ایشوریہ دوت تھے سب نے دعا کا سہارا لیا تھا۔ ایشوریہ دوتوں کے بارے میں جہاں یہ ملتا ہے کہ وہ بہت اپاسنا کرتے تھے، وہیں یہ بھی ملتا ہے کہ وہ دعا بھی بہت کرتے تھے۔ واسطو میں دعا اپاسنا کا دوسرا روپ ہے۔ دعا کے ذریعے انسان اپنے پالنہار سے بات کرتا ہے۔ جو انسان اپنے پالنہار سے ادھک دعا کرتا ہے، ادھک بات کرتا ہے، اس کی آستھا مضبوط ہوتی ہے، اور اس کے اندر اس بات کی بھاونا و آستھا پیدا ہوتی ہے کہ اس کا سرو شکتیمان پالنہار اس کے ساتھ ہے۔ وہ دنیا کی کسی بھی مصیبت میں نہیں گھبراتا، کیونکہ ہر کاریہ کرنے میں پورن سے سکشم ودھاتا اس کے ساتھ ہے، اور کوئی بھی مصیبت نہیں ہے جس کا ندان وہ نہ کر سکتا ہو۔
تو دوستوں کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے۔ آئیے دوستوں ایشور سے دعا کرتے ہیں کہ ہم سب کو رمضان مہینے کی برکتوں سے ادھک لابھ اٹھانے کا سامرتھ پردان کرے۔
دوستوں آپ سن رہے ہیں ریڈیو تہران کی ہندی سیوا اور اب آپ کی سیوا میں پرستوت ہے کارکرم آج کل۔
آج کل
دوستوں کارکرم آج کل میں آپ کا سواگت ہے۔ روش زیدی کا سلام سویکار کیجیے۔ آج کے کارکرم میں ہم سین اپکرنوں کے نرمان میں ایران کی نوینتم تکنیک کے بارے میں چرچا کریں گے، ہمارے ساتھ بنے رہیں۔ دوستوں دنیا بھر کے دیش اپنی اپنی سیناؤں کو آدھونک ہتھیاروں اور سین اپکرنوں سے لیس کرنے کے لیے لگاتار پریاس کرتے رہتے ہیں۔ اس کھیتر میں جہاں بہت سارے دیش امریکہ اور کچھ پشچمی دیشوں پر نربھر ہیں، تو کچھ دیش ایسے بھی ہیں جو اپنے بل پر اپنی سین شمتاؤں کو مضبوط کر رہے ہیں۔ انہی دیشوں میں سے ایک اسلامی گڑراج ایران ہے کہ جس نے آدھونک یدھ کے کھیتر میں ہو رہے نئے بدلاؤ کو دیکھتے ہوئے دیش کی سینا کو نوینتم تکنیک سے تیار کیے جانے والے اتیادھونک ہتھیاروں اور اپکرنوں سے لیس کیا ہے۔ آتم نربھرتا انوسندھان اور جہاد سنگھٹن کے شیرشک کے تحت زمینی، سمندری، وایو اور وایو رکشا کے چار بلوں میں اسلامی گڑراج ایران کی سینا میں سنستھاگت گٹھن نے ان کی پریچالن آوشکتاؤں کو پورا کرنے کے لیے رچناتمک یوجناؤں کو پیش کیا ہے۔ اس سمبندھ میں مانو رہت یدھک واہنوں کا ڈیزائن اور اتپادن جو آرٹیفیشل انٹیلیجنس اور روبوٹک وگیان کا سنیوجن ہے، یہی کارن ہے کہ آج اسلامی گڑراج ایران کی تھل سینا کی گنتی آتم نربھر سینا میں ہوتی ہے۔ آرٹیفیشل انٹیلیجنس کا گیان ان نئے وگیانوں میں سے ایک ہے جس نے پچھلے کچھ دشکوں کے دوران سبھی کھیتروں میں وشیش کر سین کھیتر میں اپنا لوہا منوایا ہے۔ پرمکھ دیشوں کے سشستر بل حال کے ورشوں میں اس وگیان کا اپیوگ کر رہے ہیں، جس کا ایک اسپشٹ ادھارن آدھونک روبوٹ اور ڈرون میں دیکھا جا سکتا ہے۔ روبوٹکس کے کھیتر میں آرٹیفیشل انٹیلیجنس کا استعمال کئی ورشوں سے دنیا بھر میں لوک پریہ ہے۔ اس سمبندھ میں اور آرٹیفیشل انٹیلیجنس کے کھیتر کے مہت کو دیکھتے ہوئے ایران کے سشستر بلوں کے انوسندھان کیندر کئی ورشوں سے وبھن کھیتروں میں آرٹیفیشل انٹیلیجنس کے اپیوگ کی دشا میں قدم اٹھا رہے ہیں۔ روبوٹک واہنوں، توپ خانے کے گولے، سیمولیٹر اور ڈرون جیسے کھیتروں میں آرٹیفیشل انٹیلیجنس کا اپیوگ سشستر بلوں میں اس وگیان کے انوپریوگ کے سب سے مہتوپورن کھیتروں میں سے ایک رہا ہے۔ حالانکہ یہ کیندر ابھی بھی آرٹیفیشل انٹیلیجنس کے اپیوگ پر وچار کرتے ہیں اور اس کے لیے نئی نئی تکنیک ڈھونڈتے ہیں۔ دوستوں حال کے ورشوں میں اسلامی گڑراج ایران کی تھل سینا نے آرٹیفیشل انٹیلیجنس کا اپیوگ کر کے اور اسے سنچالت کر کے یو اے وی دور سے نینترت کیے جانے والے واہن کے ڈیزائن اور نرمان کی دشا میں مہتوپورن قدم بڑھایا ہے۔ پشچم ایشیا میں حال کے انینیمت یدھوں کے کارن حال کے ورشوں میں جن اپکرنوں نے اپنا مہتو دکھایا ہے، اس کے کارن حالیہ ورشوں میں آرٹیفیشل انٹیلیجنس کا اپیوگ کر کے بنائے گئے اپکرنوں نے اپنا مہتو دکھایا ہے۔ اسلامی گڑراج ایران کی استھتی کے انوسار اور پشچم ایشیا کی جلوایو پرستھتیوں کو درشٹیگت رکھتے ہوئے سینا کا انوسندھان اور آتم نربھر جہاد سنگھٹن ڈرون کے ڈیزائن اور نرمان کی اور بڑھ گیا ہے اور یو اے وی کو نوینتم تکنیک کے آدھار پر نرمت کیا ہے۔ ادھارن کے طور پر نذیر، حیدر ایک اور کاراکال مانو رہت لڑاکو واہن یا ریموٹلی پائلٹڈ واہن ڈرون ہیں جنہیں آرمی گراؤنڈ فورسز سیلف سفیسینسی ریسرچ اینڈ جہاد آرگنائزیشن دوارا تیار کیا گیا ہے۔ ان سبھی ڈرونوں کی الگ الگ وشیشتائیں ہیں اور ساتھ ہی ان میں سے ہر ایک کے استعمال کی بھی اپنی خاصیت ہے۔ دوستو، اسلامی گڑراج ایران کی سینا کی 18 اپریل 2015 میں ہونے والی پریڈ میں نذیر نامک مانو رہت یدک واہن کا اناورن کیا گیا تھا۔ نذیر کو جنوری 2019 میں 40ویں اقتدار نامک پردرشنی میں پردرشت کیا گیا تھا۔ نذیر لڑاکو واہن ایک دور سے نینترت مانو رہت واہن ہے جسے دو پرکار کے 4 اور 6 پہیوں میں ڈیزائن اور نرمت کیا گیا ہے۔ اس یدک واہن میں اتیادھک لچیلی اور سرو ویاپی چیچس کا اپیوگ کیا گیا ہے جو وبھن جٹلتاؤں کے ساتھ کسی بھی پرکار کے علاقے میں چلنے میں سکشم ہے۔ نذیر کا انجن ایک الیکٹرک موٹر ہے، ساتھ ہی اس کا سائلنٹ انجن اس کے مہتو کو دگنا کر دیتا ہے، جس کا لابھ یہ ہے کہ وہ خاموشی کے ساتھ آپریشنل کھیتروں میں اپنے گپت ابھیانوں کو انجام دیتا ہے۔ اس کے اترکت یہ انجن نذیر کی پلیچارن سیما کو 2 کلومیٹر تک بڑھانے میں سکشم ہے اور آپٹیکل ڈیٹیکشن سسٹم کا اپیوگ کر کے پریچالن کھیتروں میں ٹوہی مشنوں کو پورا کرنے میں بھی سکشم ہے۔ اس کی وشیشتاؤں میں سے ایک یہ بھی ہے کہ یہ رات اور دن تتھا وپریت موسم میں بھی اپنے لکش سادھنے کی شمتا رکھتا ہے۔ دوستو، نذیر کی وشیشتاؤں میں سے ایک وشیشتا یہ بھی ہے کہ یہ ٹوہی اور لڑاکو ابھیانوں کی یوجنا بنانے کی شمتا رکھتا ہے۔ ساتھ ہی نذیر کے دونوں کناروں پر اسموک گرینیڈ لانچر ہے جن کا استعمال سنگھرش کے سمے خود کو چھپانے کے لیے کیا جا سکتا ہے۔ اسی طرح الیکٹرک موٹر کا اپیوگ سنگھرش کے دوران اس کا پتہ لگانے کی سمبھاونا کو کم کرتا ہے۔ یہ مانو رہت واہن ہوا اور زمینی پریچالن استروں میں اپرتیاشت روپ سے اپنے مشن کو انجام دے سکتا ہے۔ آپٹیکل ڈیٹیکشن سسٹم کا اپیوگ کر کے نذیر دن رات کسی بھی سمے لکشوں کو پہچان کرنے میں سکشم ہے۔ اس کے علاوہ نذیر کی کارگو لے جانے کی شمتا 600 کلوگرام ہے۔ اپنے ہتھیاروں کے علاوہ یہ واہن یدھ کے میدان میں بھی سبھی پرکار کے آوشک سامان جیسے گولہ بارود، بھوجن، پراتھمک چکتسا اور سینکوں کا سامان لے جا سکتا ہے۔ یدھ کے میدانوں میں اس پریورتن کا سفل کریاویان بہت مہتوپورن ہے، کیونکہ ایسی سمبھاونا ہے کہ کچھ استھانوں پر چھوٹی کاروں کے علاوہ کسی ان واہن کو لے جانا سمبھو نہ ہو۔ اب بات کرتے ہیں مانو رہت یدھک واہن حیدر ایک کی۔ حیدر ایک روبوٹک واہن کے ڈیزائن اور اتپادن کو اس پرکار کے واہنوں کے نرمان کے کھیتر میں تھل سینا کا اگلا قدم مانا جانا چاہیے۔ 3 اکتوبر 2019 کو تھل سینا نے پوتر پرتیرکشا سپتاہ کے موقع پر حیدر ایک مانو رہت یدھک واہن کا اناورن کیا تھا۔ حیدر ایک شیتج چیسیز لڑاکو واہن ہے جس میں 6+6 کا 2 اینٹینا یا کیمرہ ہوتا ہے جو کار کے راڈوں پر لگائے جاتے ہیں۔ اس روبوٹک مانو رہت واہن کے الگ الگ کار ہیں جیسے اسنائپر، دشمنوں کے ٹھکانوں کو دھوست کرنا، بارودی سرنگوں کو نشکریہ بنانا اور ٹوہی ابھیانوں کو انجام دینا۔ حیدر ایک کی مہتوپورن شمتاؤں میں سے ایک ان اپکرنوں اور ہتھیاروں کے ساتھ سمنوے میں سنچالن کرنے کے لیے اس میں پائی جانے والی نیٹورک اورینٹیشن کی سمبھاونا ہے۔ حیدر ایک کے واہن کا سنچالن ایسا ہے کہ کمانڈر انہیں کچھ دوری پر تعینات کر سکتے ہیں اور پھر انہیں آپریشنل پوائنٹ تک نردیشت کر سکتے ہیں۔ حالانکہ بہو پکشی یدھک ابھیانوں کو انجام دینے کے لیے روبوٹک نیٹورک کے روپ میں ایک ساتھ کئی حیدر ایک روبوٹوں کا سمنوے کرنا سمبھو ہے۔ حیدر کی نیٹورکنگ بہت سارے فائدے ہیں، جیسے اس کے اندر ویاپک درشٹا اور سٹیک کاروائی کی اس شیڑی کی شمتا ہے۔ یہ مانو رہت واہن 2 آکرمک سنسکرنوں میں نرمت کیا جائے گا۔ پہلا سنسکرن اس چھوٹے سین واہن میں ایک ایرانی شیلی کی AK-47 کلاشنکوف مشین گن ہوگی جسے چھت پر اور الٹا رکھا جاتا ہے تاکہ اس سے 40 گولیاں ایک ساتھ وبھن دشاؤں میں فائر کی جا سکے۔ دوسرا سنسکرن حیدر ایک سین واہن کو وشیش روپ سے دشمن کی بختر بند اکائیوں پر حملہ کرنے کے لیے ڈیزائن کیا گیا ہے، اور ایک کمیکیز ڈرون کی طرح یہ دشمن کے ٹینکوں یا بختر بند واہنوں کے نیچے جاتا ہے اور واہنوں کے بالکل بیچ میں پہنچ کر وسفوٹ ہو جاتا ہے۔ یہ مانو رہت لڑاکو واہن ایک استھتی میں چھپ سکتا ہے اور پھر دشمن کے بختر بند واہنوں جیسے ٹینک اور کارمک واہن کے نیچے انہیں دھوست کرنے کے لیے آ سکتا ہے۔ اس کے علاوہ سنچالن کے ڈیزائنر اور اس کے آپریٹر دشمن کے خفیہ ٹھکانوں میں گھس سکتے ہیں اور ان وناشک ڈرونوں کا اپیوگ کر کے دشمن کے پرمکھ کمانڈروں کو نقصان پہنچا سکتے ہیں۔ اب بات کرتے ہیں مانو رہت واہن کاراکال کی۔ نذیر اور حیدر ایک مانو رہت لڑاکو واہنوں کی طرح کاراکال مانو رہت لڑاکو واہن آرمی گراؤنڈ فورسز سیلف سفیئنسی ریسرچ سینٹر اینڈ جہاد سنگھن کے اتپادنوں اور اپلبدھیوں میں سے ایک ہے۔ 27 ستمبر 2020 کو پوتر پرتیرکشا سپتاہ کے موقع پر کاراکار مانو رہت لڑاکو واہن کا اناورن ہوا تھا۔ اس کے اناورن سماروہ میں نزاجا آت نربھر جہاز سنگھن میں ایران کے اپ کمانڈر ان چیف بریگیڈیئر جنرل محمد حسین دادرس، ایران کی تھل سینا کے کمانڈر بریگیڈیئر جنرل کیومرس حیدری اور وایو سینا کے کمانڈر بریگیڈیئر جنرل یوسف قربانی سماروہ میں اپستھت تھے۔ کاراکال ایک اسمارٹ ریموٹ سے چلنے والا مانو رہت لڑاکو واہن ہے جو ایک سوتنتر نلمبن پرناڑی کا اپیوگ کرتا ہے۔ کاراکال کی ادھکتم گتی 30 کلومیٹر گھنٹہ ہے اور کمانڈروں کو سامرک سنچالن کرنے کے لیے ایک مہتوپورن اوسر پردان کر سکتا ہے۔ یہ روبوٹک واہن ہلکے اور ادھ بھاری ہتھیار لے جانے میں سکشم ہے اور ایک اسمارٹ ریموٹ کنٹرول سسٹم اور لیزر رینج فائٹر اور آپٹیکل سسٹم سے لیس ہے۔ ریموٹ سے چلنے والا یہ لڑاکو واہن زمینی جنگ کے لیے ڈیزائن کیا گیا ہے اور یہ بہت ہی فرتیلا ہے اور اس میں ایک سوتنتر نلمبن پرناڑی ہے۔ کاراکال کی پریچالن سیما 500 میٹر سے ادھک ہے۔ دوستو، کاریکرم کا سمے اب یہیں سماپت ہوتا ہے، ہمیں انومتی دیں۔
دوستوں، آپ سن رہے ریڈیو تہران کی ہندی سیوا اور اب سمے ہو چکا ہے آج کے مکھیہ سماچاروں کے سارانش کا۔ راشٹرپتی کا کہنا ہے کہ شودھکرتاؤں کو ویگیانک پرگتی کے لیے پریاس کرنے چاہیے۔ ایران اور روس اپنے سمجھوتوں کو انتیم روپ دینے کو تیار ہیں۔ اور جہاد اسلامی نے فلسطینیوں کو ہتھیاروں سے لیس کرنے کی مانگ کی ہے اور کرناٹک کے چناؤں کی تاریخوں کا اعلان ہو گیا ہے۔ تو دوستوں، اسی کے ساتھ ہماری یہ سب یہیں پر سماپت ہوتے ہیں۔ اجازت دیجیے، خدا حافظ۔